السلام علیکم.
وعلیکم السلام. یالی
آنے میں کوئی تکلیف تو نہیں؟
تکلیفوں کی بروا ہوتی تو اس قوم کی خدمت کا بڑا کیوں اڑاتے نا آپ صاحب. نواب صاحب شاور تو آج کے دور میں نعمت سے کم نہیں ہے. اور سنائیے کیا حال چال ہے آپ کے شہر کا؟
وہی جو آپ کے ملک کا ہے مولانا. بیٹھیے مولانا.
انقلاب ایران کے بعد تو حالات ہی بدل گئے نواب صاحب.
لیکن ایک بات تو ہے مولانا, اسلامی حکومت کے بعد شیعہ پہچانی بھی تو گئی ہیں.
شیعہ کا کیا ہے کی مگر خمینی اور خامنائی تو مشہور ہو گئے. خیر چھوڑیے, مجھے کیا ٹاپک پہ پڑھنا ہے یہ بتائیے.
آپ کو تو معلوم ہے یہاں کے لوگ ہمیشہ سے مولا ہی رہے ہیں, اسی بات کو ذہن میں رکھ کے پڑھیے آپ.
شکر ہے آپ کے شہر کی فضا بگڑی نہیں, ورنہ ہم ذاکرین کو قرآن اور حدیث سے پڑھنا بہت مشکل تھا.
کیا بولوں آپ کو, یہاں بھی کچھ بد عقیدے لوگ آ گئے جو نوجوانوں کو گھیر کے ان کے عقیدے بگاڑ رہے ہیں. نہ وہ مساوات کے قائل ہے نہ مولا علی کی برتری کے.
اصولی ہوں گے اور کیا؟
اصولی تو ہم بھی ہیں مولانا, مگر اس معاملے میں کبھی ہم تقلید نہیں کرتے.
ارے نکال پھینکیے تقلید کی بیڑی کو اپنے پیر سے, ہماری طرح آزاد رہیے.
مولانا آپ کچھ دیر آرام کر لیجئے, ٹھیک 8 بجے ملی شروع ہو جائیں گی.
آپ نے عنوان ہی نہیں دیا نواب صاحب, ہم کیا پڑھے.
آپ جیسے آزاد بندے علی کو عنوان کی کیا ضرورت ہے مولانا.
آج پھر کلاس مس کر دیتا انہیں.
دھونی دینے بیٹھ گیا ہوں گے ٹیمپ.
نہیں سدھرتے بھائی انگلینڈ.
موسا
سلام علیکم. مرتضیٰ بھائی یہ دھونی کا ٹائم ہے یار, کتنے بار بولنا بھاؤ, غصے میں آتے ہیں. دھونی کا ٹائم پہ نکو آؤ.
یہ ایمان اور شرک کا مربع بنانے کی ڈوگلی پالیسی چھوڑ دو, یا کھل کے مشرک بن جاؤ یا کھل کے ایمان لے آؤ.
استاد ہمارے نبی یا امام تو ایسا نہیں کرتے تھے.
اچھی بات ہے, اب آپ بھی آ رہا ہوں.
کیا میاں پھر آ گئے میرے بچے کو گمراہ کرنے کے واسطے؟
تو حق کی راہ کیا ہے آپ ہی دکھائے نا چچا.
حق کی راہ کسی عالم کی کتابوں میں یا چوکھٹ پہ نہیں ملتی. حق کی راہ ہونا ہے تو اندر آؤ, مولا کے نام کا دھواں لو, ممکن ہے تمہیں اس میں حق کی راہ مل جائیں گی, سمجھے.
انکل کب تک اپنی دکان چلانے کے لیے لوگوں کو گمراہ کرتے رہیں گے آپ؟
کر دیے نا پکڑوں کی بات. تم جیسے بدعقیدے لوگوں کو یہ دھونی سے کیا فائدہ ہے کیا معلوم.
برا مت مانیے چچا, خود آپ کو کیا فائدہ ہوا اس کا اب تک؟ الٹا آپ کی بیٹی کا طلاق ہو گیا, رشوت خوری کے الزام میں آپ کو نوکری سے ہاتھ دھونا پڑا, اور آپ کا بڑا بیٹا چینی سنیچنگ کے الزام میں 6-6 مہینے کی سزا کاٹ کے آیا, اور ابھی بھی اندر ہے بول کے سن رہے ہیں.
ایک بار غور سے سن لو, یہ میرا گھریلو معاملہ ہے سمجھے, اس میں کسی کو مداخلت کرنے کی ضرورت نہیں ہے.
اچھا ابھی 3 مہینے پہلے دمے کی مریض عورت کو دھواں دے کے اس کے مرض میں اضافہ کر دیا, آپ ہاسپٹل لے جاتے ہوئے اس کا دم نکل گیا, کیا یہ بھی آپ کا گھریلو معاملہ تھا؟
شاید مولا کی یہی مرضی تھی ہوں گی.
اپنے فالتو اور بے مقصد ہتھ کنڈوں کو مولا کے نام سے مت جوڑیے آپ.
میاں میرے عقیدت مندوں کے آنے کا وقت ہو گیا, تم لوگ چلے جاؤ یہاں سے, اب میں بعد میں بات کروں گا.
کیا حضرت کتنے دن سے دھونی لے رہے ہیں؟ بچے کی طبیعت بہت خراب دکھ رہی.
پچھلے 15 دن سے لے رہا ہوں.
بے وقوفی چھوڑو, کسی اچھے ڈاکٹر کے پاس لے کے جا کے علاج کرواؤ, ورنہ خدا نہ خواستہ اولاد جیسی نعمت سے محروم ہو جائیں گے آپ.
تم لوگ اس طرح لوگوں کو بھٹکا کے اس روحانی شفا خانے سے دور نہیں کر سکتے, سمجھے.
رسول ہو یا امام ہو, جب بھی بیمار پڑتے تھے تو کسی طبیب سے رجوع ہوتے تھے, نہ کہ دھونی ونی لیتے تھے.
آجی اللہ کے ابا اللہ خدا
آیا جی, اب بھی آیا.
دیکھ رہے بھائی, اپنی اولاد کے لیے ہاسپٹل اور دوسروں کی اولاد پہ ہاتھ کی صفائی.
السلام علیکم سرکار.
وعلیکم السلام. اب کیا ضرورت آن پڑی حیدو میاں, جو وقت نہ سخت چلے آتے ہو.
سرکار وہ مرتضیٰ اور اس کے دوستہ ہیں نا, ایک تو میرے بچے کو بگاڑ رہے ہیں, دوسرے میرے گھر آنے والے عقیدت مندوں کو بھی بھٹکا رہے ہیں.
تو کیا عقیدت مندوں کو میں کیا آپ کے گھر پہ پکڑ کے لاؤں؟
میرا مطلب وہ نہیں ہے سرکار.
خوف آدمی,
اس گروپ کا کچھ کریے آپ. میری آپ سے گزارش ہے سرکار, نہیں تو اس شہر میں کسی کی دکان نہیں چلتی سرکار.
بولنا کیا چاہ رہے ہیں آپ, کیا ہم بھی آپ کی طرح کوئی دکان چلا رہے ہیں؟
چھوٹا منہ بڑی بات سرکار, बेखूफों के इस बाजार में हम सब दुकान चला रहे हैं सरकार। फर्क सिर्फ इतना है सरकार, मेरी तो छोटी मोटी दुकान है, आपका तो सुपरमार्केट है ना।
यही जबान जो मेरे आगे चला रहे हो, वही जबान वो लड़कों के आगे चलाना था। वहां से बिल्ली की तरह दुम दबाकर भाग आए हो, हमारे सामने शेर बन रहे हो। हाय!
अच्छा तो हम अब आपको बिल्ली लगने लगे। सरकार आपके इस घर बनाने में हमारी भी दो चार ईंटें लगी होगी।
है दुमिया बुरा मत मानिए, हम खुद इस ग्रुप से परेशान हैं। वो जकी आगा, उसकी वजह से लोग नए नए मसले पूछने आ रहे हैं और हम उन्हें कुछ जवाब दे नहीं सक रहे हैं।
एक और बात सरकार, ये ईरानी उलमा की तरफ से भी शियत को बहुत नुकसान पहुंचा।
है दुमिया क्या मेरी तनख्वाह बंद करवाते? मेरे घर में बैठ के ईरानी उलमाओं की तौहीन मत करो। ठीक है अब आप जा सकते हैं।
अच्छा सरकार।
अस्सलाम वालेकुम।
अलैका सलाम व रहमतुल्लाह। मूसा आज फिर गैर हाजिर है।
आपको मालूम है मौलाना, ये वक्त उनके मकान पे अकीदतमंदों को धोनी दी जाती है।
अच्छा मूसा अपने बाप की गद्दी संभालने की तैयारी कर रहे हैं।
मौलाना हैरत मूसा या उनके बाबा पे नहीं है, हैरत तो उन लोगों पे होती है जो पाबंदी से आके धुआं लेके जाते।
मौलाना अगर इनसे साल भर की नमाजें छूट जाए तो कोई गम नहीं, मगर एक वक्त की धुनी छूट जाए तो जिंदगी में तला तुम आ जाता।
हुकूमत और मजहब के ठेकेदारों के दरमियान एक चीज मुश्तरका होती है, वो है अवाम को ख्वाबे गफलत में रखना। हुकूमत अपनी खामियों से अवाम की तवज्जो हटाने के लिए कभी खेलकूद तो कभी नाच गाने में उनका ध्यान बांट देती है। इसी तरह मजहब के ठेकेदार अपनी जिहालत की दुकान चलाने के लिए अवाम के जहनों में नए नए खुराफात और रसूमात भर देते हैं। खैर ये एक तवील गुफ्तगू है, हमेशा होती रहेगी। फिलवक्त नमाज का वक्त हो चुका है, नमाज को चलिए।
खुश रहो, मौला आबाद रखे, आप खुश रहे। बिस्मिल्लाह रहमान रहीम। नादियन मजहरुल अजायब तजिद होवायब कुल हमिन गमिन सैन जली बे विलायत का याली 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 सलवात पर मोहम्मद वाले मोहम्मद। जन्नत तो यहाँ आओ, जन्नत यहाँ बैठती है, यहाँ बैठती है। सुन लो, आजादारी के मामले में हम किसी आलिम या किसी मुस्तहद की तकलीफ नहीं करते। नारे खैबरी।
माशाल्लाह माशाल्लाह, बहुत खूब मलिश पड़े आप।
अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम। वालेकुम सलाम।
मौलाना मैं मुर्तुजा हुसैन, मूसा, नखी और जाफर, ये मेरे दोस्त मूसा है, माशाल्लाह से इंजीनियर है लेकिन अब डॉक्टर बनना चाह रहे हैं, वो भी हेयर स्पेशलिस्ट। बचपन से इनके बाल झड़ रहे हैं और इस जवानी में बाल झड़ने की वजह से परेशान है, इसीलिए डॉक्टर बन के अपने बालों का इलाज करना चाह रहे हैं।
बेटा डॉक्टर बनना अच्छी बात है, मगर ये क्या बात हुई अपने बालों के लिए डॉक्टर बनना? किसी अच्छे डॉक्टर के पास जाओ, उन्हें जो नुस्खा दिया उस पे अमल करो।
लेकिन मैं इस मसले में किसी की तकलीफ नहीं करना चाहता, भले ही मैं डॉक्टर बनने में 10 साल क्यों ना लग जाए और भले ही गंजा ही क्यों ना हो जाऊं, उसके बाद अपना इलाज खुद करूंगा।
क्यों हम मुसाफिर की टांग खींच रहे हो भाई? हमारे जैसे ख्यालात के तो आपके शहर में भी है कई मौलाना, आप उनसे जाके मसले मसाइल पूछिए, हमारे से क्यों?
आप लोग एक छोटे से मसले का हल नहीं बता सकते लेकिन तकलीफ के खिलाफ लंबी लंबी तकरीरें करते, अगर आपसे नहीं जानेंगे तो फिर किससे जाने?
जाओ यहाँ से, शरीफ आदमी देखते ही आ जाते हैं उसे मसले मसाइल पूछने।
मिंबर पे बैठने वालों से नहीं तो क्या आपसे पूछना?
चलिए मौलाना, बदतमीज लड़के है ये।
तुम क्या सिर्फ नाम के मूसा है यारो? अपने अंदर थोड़ा हौसला है मूसा भी तो पैदा करना चाहिए।
नहीं मुर्तजा भाई, कल बाबा से जबरदस्त बहस हो गई मेरी और बाबा से साफ साफ बोल दिया आज के बाद से आपके साथ कोई खुराफाती काम नहीं करूंगा।
ये हुई ना कोई मर्दों वाली बात।
उफ, याली 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 याली। हाँ, कौन थे वो अजब बदतमीज किस्म के लड़के?
زکی آگا کے شاگرد تھے, ان کا اس شہر میں سوشل بائیکاٹ کیا گیا ہے, پھر بھی یہ لوگ بن بلائے محفلوں میں چلے آتے ہیں.
مولانا زکی آگا, اچھا وہی نا جو 15 سال خم میں پڑ کے آئے؟
ہاں وہی.
اس کی فکر تو خمینی کی فکر ہے. اچھا کہ آپ کے شہر نے بائیکاٹ کیا اس کا. ہمارے شہر میں بھی کچھ ایرانی چائے کا ذائقہ رکھنے والے ہیں, لیکن ان کو ہمارے پاس کوئی بھی گھاس نہیں ڈالتا.
خیر چھوڑو مولانا, مجلس تو خوب کامیاب گئی ہے, یہ دو چار سر پھرے لڑکوں کی باتوں کا آپ ٹینشن مت لے. ٹھیک مولانا, آپ آرام کر لیجئے, میں کھانا نکالنے لگاتا ہوں.
اوہ ٹھیک ہے, ذرا کھانا تیار ہوئے تک بادام پستہ بھجا دیجئے آپ. نواب صاحب, وہ لڑکوں کو مجلس میں ایڈریس نہ رکھ سکتے تو کم سے کم میرے ممبر کے قریب نہیں پہنچنا چاہیے.
آپ بے فکر رہے کہ کل کی طرح دھماکے دار مجلس پڑی ہے قبلہ.
جو دور دور تک میرے حلالی بھائی بیٹھے ہیں, یہ شعر سن کر میرا یقین ہے کہ وہ اپنے دل سے دونوں ہاتھ بلند کر کر نعرے حیدری, نعرے خیبری. کل مجھ سے کچھ نوجوانوں نے نماز کی تبلیغ کرنے کو کہا. بولتا ہوں کل مجھ کو کچھ نوجوانوں نے نماز کی تبلیغ کرنے کو کہا. میں ان سے یہ کہتا ہوں جو مولائی ہوتا ہے اس کو نماز کی کیا ضرورت, جس کو مولا علی کی شفاعت پہ شک ہے وہی نماز پڑھتا ہے. نعرے حیدری.
السلام علیکم نواب صاحب, آپ کے گھر کے باہر کھڑے ہیں ہم لوگ, آپ سے 2 منٹ کے لیے ملنا چاہ رہے ہیں.
کوئی ضرورت نہیں ہے, میں نہیں ملتا.
گھر آئے مہمان کو بڑھا دینا, ائمہ کا شیوا نہیں ہے.
ٹھیک ہے, اندر آ جاؤ.
کیا بولے؟
چلیے.
سلام علیکم.
سلام علیکم.
جو بھی کہنا جلدی کا ہی ہے, میرے پاس ٹائم نہیں ہے, سونے کا ٹائم ہو گیا میرا.
کیا مولانا, آپ کو سننے کے لیے ہم 2-2, 3-3 گھنٹے صرف کرتے اور آپ کے پاس ہمارے لیے کوئی وقت نہیں ہے.
تم لوگ قبلہ کو سنے ہی کہاں, بیچ ملی سے اٹھ کے چلے گئے, اب یہاں کس لیے آئے ہو؟
عوام کے قیمتی وقت کا حساب لینے آئے.
عجب قسم کے نوجوان ہیں, جب بھی بات کرتے تیڑی بات کرتے.
اب سیدھی بات سنیے, آپ کی 3 گھنٹے کی مجلس تھی جس میں 1.5 گھنٹے کی تقریر مولانا کی تھی, 3-4 ہزار کا مجمع تھا, ایک آدمی کے 3 گھنٹے بولے تو بھی 9,000 گھنٹے, یعنی 375 ڈیز. آپ نے ہماری قوم کے 375 ڈیز لے کے بدلے میں ہمیں کیا دیا؟
کیا مطلب, اس شہر میں کیا ایک ہماری مجلس رہ گئی؟ حسین کے نام سے درجنوں مجلسیں ہوتی ہیں, لاکھوں روپیہ خرچ ہوتا ہے, کیا سبھی کا حساب میں دوں؟
ہر ایک کو جواب دینا پڑے گا, وہ بھی امام حسین علیہ السلام کے سامنے. جب امام حسین علیہ السلام کے نام پر اتنا وقت اور پیسہ خرچہ ہو رہا ہے تو اس کا فائدہ کس کو ہو رہا؟
تم لوگ یہ کہنا چاہتے ہیں کہ ہم مجلسیں بھی نہ کریں؟
ہرگز نہیں, بلکہ ہم لوگ یہ کہنا چاہتے ہیں کہ اس طرح کی مجلسوں سے آپ لوگ مسلسل امام حسین علیہ السلام کے نام پر ضرب لگا رہے ہیں.
آپ 1.5 گھنٹے سے ممبر سے قرآن و حدیث کا مذاق اڑا رہے تھے اور کچھ بے خوبا ہوا کر رہے تھے.
اور وہ کیا چھچوری حرکت تھی؟ حلالی ہے تو ہاتھ اٹھاؤ.
میرے بھائی, جسے اپنے حلالی ہونے پہ شک ہوتا ہے وہی ایسے نعرے لگاتا ہے.
نواب صاحب, اس طرح کی گستاخی کوئی ہمارے ملک میں کرتا ہم اس کی کھال کھچوا دیتے.
اچھا ہوتا اس گنڈا گردی کی جگہ کچھ علم حاصل کرتے
اس سے پہلے کہ ہم تم کو دھکے مار کے نکال دے. چلے جاؤ یہاں سے.
سوال پہ بھرم ہونا ائمہ کی سیرت نہیں ہے نواب صاحب.
देखो बेटा, मैं तुम्हारे जज्बात को समझ सकता हूँ, लेकिन पब्लिक डिमांड पे मलिश पड़ना पड़ता।
हथेली में जन्नत दिखा दिखा के आप लोगों ने पब्लिक को यहाँ तक पहुँचा दिया कि अब वो कोई नसीहत की बात सुनना ही नहीं चाहते।
400 साल से इस शहर में आजादारी हो रही है, लेकिन हमें इमाम हुसैन अलैहिस्सलाम के 4 कौल याद नहीं है। जबकि केजी का एक बच्चा साल भर में किताब की सारी पोयम याद कर लेता है। मजलिस जो हमारी सबसे बड़ी दरसगाह है, हमारे मौलिम यानी आप जैसे साहिबाने मिंबर क्या सिखाए हमें आज तक?
बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, और अस्सलातु वस्सलाम अशरफिल्लाहिल आलमीन, कातिबिन नबीन रहमतिल आलमीन अबिल खासिम मोहम्मद। अम्मा बात फ़कत खाला रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम, अली का जिक्र इबादत। यह दूर दूर तक जो मेरी नज़र जा रही है, नौजवानों की कसीर तादाद नज़र आ रही है, यकीन जानिए ये सब हमारे उलमा की मेहनत का नतीजा है। जो आज ये नौजवान मजलिस और दीनी महफिलों में नज़र आ रहे हैं, जो उलमा अपना वतन छोड़कर दूर दूर जाकर दरस अहले बैत हासिल कर हम तक पहुंचाते हैं, ये उसी का ही नतीजा है जो हम सामने देख रहे हैं। यकीन जानिए, खुदा की कसम, ये सिर्फ और सिर्फ हमारे उलमा ही की कुर्बानियों का नतीजा है जो आज ये नौजवानों में इल्मी बेदारी और दीन के लिए कुछ करने का जज्बा हमें देखने में आ रहा है।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
मैं मल्लिसों में ज्यादा नहीं आता हूँ, कल आप अच्छी मल्लिस पढ़े बोल के आए तो यहाँ तो पूरा मामला ठंडा निकला। मौला के फजाइलिश ने पढ़े।
ये क्या,
मार के और एक दांत तोड़ दूं क्या तेरा?
मौला के फजाइलिश पढ़ाना मेरे भाई।
ओज पुराने, आप पाकिस्तानिया नए नए जबरदस्त फजाइल पढ़ते बोल के आए तो यहाँ तो पूरा मामला ठंडा निकला।
सैदी भाई, आज थोड़ी खिबला की तबीयत खराब थी, कल इंशाल्लाह जो आप चाह रहे हैं वही पढ़ेंगे।
मौला के मामले में कंजूसी से काम लियो तो अपने को बर्दाश्त नहीं होता। कल मैं फिर आऊंगा, चलो रे पित्तल की अत्तियों।
अब ये मौसफ कौन थे नवाब साहब?
ये हमारी कौम के सरपीरों में से एक थे।
हमारे को तो आपका सारा शहर सरपरा दिख रहा।
ऐसी बात नहीं है खिबला, सब के सब मौलाई है।
खैर चलिए, क्या कोई खरीब में आज पड़े तो चलिए, लग रहा है हमारा खून का दौरान बढ़ गया है, अगर यहीं बैठेंगे तो हमारा हार्ट फेल हो जाता।
घर घर मातम मौला मातम तेरा हो तारा है।
सलाम अलैकुम सदर साहब।
सलाम अलैकुम सदर साहब।
सलाम, जाओ कल रबत करेंगे, जाओ जाओ कल टाइम पे आ जाओ। जाओ क्या जैदी मियां, खैरियत? कैसा ना हुआ?
अभी वो पाकिस्तानी जाकर शौकतुल्लाह की मल्लिस में गया था, क्या क्या की पढ़ दिया उलट पुलट।
उलट पुलट बोले तो?
उलट पुलट बोले तो अपने को कुछ भी समझ नहीं आया।
जैदी मियां समझा दे रहा हूँ, जब भी आना अकेले आना, साथ में चीजों को लेके नहीं आना।
बात ना बात की तुम, जब देखो जब हंसते रहता क्या रहे तू, जब सीरियस बात होती जब भी हंसता तू। मार के दूसरा दांत भी तोड़ दूंगा तेरा। बोल मियां क्या पढ़ा वो जाकिर?
मैं तो सो रहा था शायद।
तू भी सो रहा था शायद?
अरे मेरे को क्या पूछ रहे जी, मैं फोन पे गेम खेल रहा था।
मल्लिस में एक भी नारा नहीं लगा।
अब
मल्लिस में दमी ने था बर्खास्त।
जैदी मियां तुमको मल्लिस समझ में नहीं आई, इसका मतलब उन्हें इल्मी मल्लिस पढ़ने की गुस्ताखी करा। मगर ये उस्ताद उलमा क्या कर रही, आलिमों को मेंबर पे बिठा रही। ठहर जाओ, अभी उस्ताद उलमा को फोन करता हूँ।
ठहरो सदर साहब, उस्ताद उलमा के पास तो मैं अभी जाकर मिलूंगा, पर आपसे ये बोलने आया था, कल आपके अंजुमन का वहाँ मातम है, कल मातम वहाँ मत करवाइए।
जैदी मियां तुम बोल दिए, अब ऐसे दुश्मन आने लगी मल्लिस से मातम कौन कराते। खैर तुम जाओ, देखेंगे बाद में उसको।
ठीक है सदर साहब, अभी हम लोग चलते। चलो रे पित्तल की अत्तियो।
उस्ताद को भी इत्ती उपा आके बसना था क्या?
खिबला घर पे है?
हाँ आ जाओ।
सलाम वालेकुम खिबला।
तला वालेकुम खिबला।
वालेकुम अस्सलाम।
क्या खिबला, आप तो बोले थे पाकिस्तान से आने वाले जाकिर मौलाए रहते, वो पाकिस्तान से आया सो जाकिर शौकतुल्ला क्या पढ़ दिया मालूम है आपको?
क्या पढ़ा वो शौकतुल्ला?
बोल मियां क्या पढ़ा वो जाकिर?
मौला की शान में गुस्ताखी कर दिया खिबला।
मौला की शान में गुस्ताखी कर दिया?
ये देखिए उस्ताद उलमा का भी फोन आ गया है। अस्सलाम वालेकुम।
क्या नाम आप साहब? आप मिंबर पे जाने से पहले जाकिर को नहीं बताया क्या पढ़ना है यहाँ पे?
ऐसा कोई गलत नहीं पढ़े मौलाना, आप कहे तो आपके पास आज की मजलिस की सीडी भेज दूं।
उतना वक्त नहीं है हमारे पास सीडी वीडी देखने का,
आप खुद देख के उसका फैसला कीजिए।
हमारी कौम की आवाज नखारा खुदा है, उस नखारे के सामने मामूली सी सीडी की क्या अहमियत?
माफ कर दीजिए, मुसाफिर आदमी है, कल ऐसा नहीं होगा।
इस मामले में क्या एक्शन लेना है अभी 5 मिनट में बताऊंगा मैं आपको। जैदी मियां, वो मुसाफिर है, गलती भी पहली है, माफ कर देंगे ना? नवाब साहब से आपके आशुर खाने के लिए कुछ ताउन करवा देंगे, बात यही रहने दीजिए।
बात वो नहीं है खिबला, असल में वो इनकलाबियों की तरफ उसका झुकाव दिख रहा। जकिया आगा के 4 लड़के उसके मिंबर के करीब जाकर बैठे थे, वही डर से तोते की तरह उनकी बोली बोलने लगा।
ये बात है फिर तो नाकाबिले माफी है, हमारे दुश्मनों की बोली बोलने वाले के लिए कोई माफी नहीं।
क्या खिबला, आप भी 4 बच्चों की बातों में आके सारे शहर को अपना और मेरा दुश्मन बना दिए। आपका क्या, आप आज है कल चले जाएंगे, हमें तो यहीं रहना है ना?
नवाब साहब, हमने कोई काबिल एतराज बात ही नहीं पड़ी, जो ये कौम आपकी और हमारे दुश्मन हो गई।
आप उलमा की तारीफ क्यों करें, आप सबको मालूम है यहाँ के अमामों को खास तौर से खुम से आने वालों को मेंबर पर तक बैठने नहीं देते।
नवाब साहब कई को परेशान हो रहे, अभी उस्ताद उलमा के पास जाएंगे, हाथ जोड़कर माफी मांग लेंगे।
अब इस अंधेरे घर में वही चराग जला सकते हैं, चलिए अब। सलाम वालेकुम सर।
वालेकुम सलाम, तशरीफ रखिए।
अली जा, बात इतनी बड़ी नहीं है जितनी हवा दी गई है।
आप तो अच्छी तरह से जानते हैं इस शहर के लोगों को, छोटी और बड़ी बात ये लोगों को क्या मालूम? बात को छोटी और बड़ी करना ये तो हमारा काम है, हमने इस बात को छोटी करने की कोशिश की मगर ये अंजुमने मानती ही नहीं।
तो फिर बात आपके हाथ में कहां रही, अब तो अंजुमनों के हाथ में है।
अंजुमने तो हमारे साथ हैं, अगर हम उनकी बातें नहीं माने तो शहर में हमारा पावर खत्म हो जाएगा।
उसी पावर की उम्मीद पे तो आपके पास आए हैं, अगर आप हमारी मदद नहीं करेंगे तो कौन करेगा? इस केस को यहीं दबा दीजिए ना।
ठीक है, आप और आप कल की मजलिस में कौम से माफी मांग लें।
पहले आप हमारी तकरीर रिकॉर्डिंग में आके देखिए किस काबिल एतराज जुमले पे हम माफी मांगे, अगर काबिल एतराज जुमला है हम माफी मांग लेंगे।
सीडी देखें या किताबें पढ़े, इतना वक्त ना हमारे पास है ना कौम के पास है, सीधा सीधा आप कौम से माफी मांग लें, बाकी हम संभाल लेंगे।
माफी मांगने का मतलब ये है कि हमने मौला के शान में गुस्ताखी की है?
अगर कौम कह रही है तो आप यकीनन गुस्ताखी करे होंगे।
क्या खिबला, आप बेगुनाह को सूली पे चढ़ा दे रहे हैं।
हर गुनाह की गवाही के लिए 2 आदिल काफी हैं, मगर आप लोगों के गुनाह के तो हजारों लोग गवाह हैं।
शरीयत को गलत जगह फिट करना कोई आप हजरत से सीखे। चलिए खिबला, हम एक आजाद इंसान से मदद मांगने आए थे, किसी गुलाम से नहीं। सच तो यह है अलीजा, अब यह कौम आपके हाथ में नहीं है, गुंडे मवालियों के हाथ में है, अब आप चाहे भी तो नहीं चला सकते।
تو یہ مجالس کس کی خوشنودی کے لیے کر رہا ہے؟ ان مجالس سے تو پیغام کیا دینا چاہتا ہے؟ تو مقصد حسین کی تقویت کے لیے مجالس کر رہا ہے تو پھر عوام کی پرواہ کیوں کرتا ہے؟ ہو سکتا ہے کہ عوام کو خوش کرنے کی خاطر یاد رکھ مجالس سے ناراض ہو جائے تو کیا فائدہ اتنے پیسہ اتنا وقت صرف کرنے کا؟
کیا قبلہ دین نہیں آ رہی ہے کیا؟
نواب صاحب شاید دین آپ کو بھی نہیں آ رہی ہے.
قبلہ یہ مجالس پچھلے 100 سال سے پابندی سے ہو رہی ہے اور قریب 20 سال سے میں یہ مجالس کروا رہا ہوں. یہ مجالس کرانے کا مقصد صرف اور صرف میری خوشنودی تھی. ہمیشہ سے میں یہ چاہتا رہا لوگ مجھے اس مجالس سے پہچانے, مجھے بہت بڑا مولائی سمجھے, میرے اور میرے خاندان کی خوب واہ واہ ہو. لیکن پچھلے 20 سال سے میں نے کبھی مقصد حسین کے لیے مجلس نہیں کرائی.
نواب صاحب یقین مانیے, ابھی ابھی میرا ضمیر اسی طرح مجھے جھنجھوڑ رہا تھا. یقین مانیے یہ حضرت حور کا صدقہ ہے جو اس شب میں ہمیں ہدایت ہو گئی.
حضرت حور کے ساتھ آج کی مجلس کا اثر بھی ہے. ایک مجلس شاید قبول ہو جائے تو اس کا اثر بھی ایسا ہی ہوتا ہے.
یہ بات ہے تو نواب صاحب, انشاءاللہ یہ زبان آج کے بعد حضرت ابو ذر غفاری کی طرح ہمیشہ سچ بولے گی.
السلام علیکم.
وعلیکم السلام. مجھے معلوم تھا آپ لوگ ضرور آئیں گے. چلو اچھا کیا, معافی مانگنے کا ارادہ کر لیا.
آپ یقین مانیے باس باس وقت اس قوم کا فرد ہونے پہ مجھے افسوس ہوتا ہے. اس قوم کے ڈر سے ہم ممبر پہ جانے والے کو یہ نہیں کہہ سکتے کہ آپ قرآن اور حدیث سے کچھ پڑھیں
جناب, بلکہ یہ کہتے ہیں کہ یہاں کی عوام کو قرآن اور حدیث کی باتیں پسند نہیں, یہاں کچھ ملن ٹپ کے ملسہ پڑھو.
ہم بھی کیا کریں نواب صاحب, یہ ہمارے ہی بڑوں کی تربیت دی ہوئی قوم ہے, انہیں قرآن میں کیا ہے حدیث میں کیا ہے نہیں معلوم. ہمارے بڑے جو ممبر پہ بول دیے سو بول دیے.
اور ہمارے بڑے قوم کو خوش فہمی میں رکھیں. یہ بات میں بھی جانتا ہوں, آپ بھی جانتے ہیں, اور ہر قرآن اور حدیث جاننے والا جانتا ہے. اور قبلہ آج سے قرآن اور حدیث سے مجلس پڑھیے, چاہے کوئی آئے یا نہ آئے
انشاءاللہ.
مگر اب کچھ بھی ہو حق مجلس ادا ہونا چاہیے.
تم سمجھتے ہو کہ تم یہ سب کر محفوظ رہو گے؟ تمہارا بھی بائیکاٹ ہوگا.
جناب جب ضمیر حور کی طرح جاگتا ہے نا, انسان جینے کی کیا مرنے کی پرواہ نہیں کرتا.
ارے موت کی پرواہ نہیں ہے تو جاؤ شاہد ملنگ کی اوپن چیلنج کا جواب دو, ہر طرف سے ہماری خبر کھودو اور ہمارا نام جھنڈے پہ چڑھاؤ.
قوم کی خیر خائی کا جھنڈا آپ اٹھائے پھر رہے ہیں, زندگی بھر قوم سے حاصل کرتے رہے, آج کو دینے کا وقت آیا تھا, منہ چھپا کے بیٹھ گئے آپ.
شرفو, ارے وہ بی پی کے گولیاں لا, پتا نہیں کہاں کہاں سے آ جاتے ہیں ہمارا بی پی بڑھانے کو.
کیا قبلہ ڈر گئے شاید لوگ نہیں آتے ہوں گے شاید, چلو جائیں گے اب.
السلام علیکم.
السلام علیکم.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اچھا تو آپ لوگ زکیہ آغا کے شاگرد ہیں؟ ویسے تو ہم اس شہر میں صرف زکیہ آغا کو اصولی مانتے ہیں, آپ بھی ان کے شاگرد ہیں تو اصولی ہوں گے. آپ کے استاد بھی آ رہے ہیں کیا؟
اس میں ان کے آنے کی کیا ضرورت ہے؟
پھر ہمارے اوپن چیلنج کا جواب کون دیں گا؟
برا مت مانیے, آپ کے چیلنج کو ساری قوم جواب جاہلان باشد خاموشی کے زمرے میں لے رہی ہے.
کوئی مرد ہوگا تو جواب دے گا, قوم کے رہبر اور قائدین میں کوئی مرد نہیں ہے.
ملنگ صاحب مرد تو بہت ہے لیکن آپ کے فرقے کے بارے میں سبھی کو شک ہے.
کائی کو شک ہے؟ ہم شیعہ اسنا اشری ملنگ ہیں,
یہ فرقہ مسلمانوں میں سے ہے یا مسلمانوں سے ہٹ کے ہے؟
سچا مومن جو ہوتا وہی شیعہ اسنا اشرائی ملنگ ہوتا.
اصول دین کتنے ہیں آپ کے فرقے کے؟
اصول دین بھی کوئی پوچھنے کی چیز ہے؟ پانچ ہے.
ہم اصولیوں کے اصول دین پانچ ہے. آپ کے اصول دین کتنے ہیں یہ بتائیے. نہیں معلوم. اچھا چھوڑیے, آپ کہاں نماز پڑھاتے یہ بتائیے. آپ کی کوئی مسجد تو ہوگی نا؟
تو عالم ہے قبلہ سے بحث کر رہا تھا.
آپ کے جاہل گروپ کی وجہ سے کوئی بھی اچھا آدمی آپ کے منہ نہیں لگنا چاہتا.
تھوڑا خاموش بیٹھو میاں تم لوگ. مسجد ناشور خانہ سب میرا گھر ہے, وہی نماز پڑھاتا ہوں.
روز پڑھاتے؟
رمضان عیدین کی نماز پڑھاتا ہوں.
قبلہ آپ کرنے کے سوال ہیں, یہ لونڈے کر رہے ہیں قبلہ.
ارے تم لوگ خاموش بیٹھو یارو, ان لوگ کیسا پھنسا رہو دیکھو. ہاں پوچھو برخوردار, اور کیا سوالات ہیں؟
آپ صرف رمضان اور عیدین کی نماز پڑھاتے, باقی کے 11 مہینے آپ کے مخلدین کہاں نماز پڑھتے؟
بولا نا میرے گھر پہ نماز ہوتی.
ہر نماز کا ایک وقت ہوتا, آپ کے بھی نمازوں کا کوئی وقت ہوگا نا؟
سب اپنے سہولت کے حساب سے پڑھ لیتے.
اس کا مطلب آپ لوگ غیر مسلم مولائی ہے.
غیر مسلم مولائی وہ کیا ہوتے؟
جیسا کہ غیر مسلم شعرا جو اہل بیت کی شان میں مدح سرائی کرتے لیکن مسلمان نہیں ہوتے.
تم لوگوں سے غیر مسلم شاعر اچھے جو کھل کے مولا علی کی مدح سرائی کرتے.
اتنا کھل کے کرتے کہ حضرت علی کو خدا بنا دیتے.
ہاں غلط نہیں کہتے, کبھی یہ وہ ہو جاتے ہیں اور وہ کبھی یہ ہو جاتا ہے.
یہ ڈمی روایتیں آپ ممبر سے سنا کر عوام کو گمراہ نہیں کر سکتے.
ڈمی روایتیں لاؤ میاں, ہمارے بابا کی لکھی ہوئی کتابیں ابھی بتاتا ہوں.
رہنے دیجئے ملنگ صاحب, باپ دادا کی کتابوں سے آپ ہمارے کو دین مت سکھائیے.
جو بھی مسلمان اگر حضرت علیہ السلام کو خدا سمجھتا ہے وہ نہ مسلمان ہے نہ مومن, تو کوئی بھی مسلمان آپ سے کس طریقے سے بحث کرے گا؟
ہم مومن نہیں ہیں. ہم مومن نہیں ہیں تو کوئی بھی مومن نہیں ہے, سمجھے؟
اب آپ یہ اپنے مومن ہونے کا ڈھونگ مت کیجیے. آپ کے یہی احمقانہ حرکتوں کی وجہ سے دوسری قومیں ہم پر کفر کا فتویٰ لگا رہی ہے. آپ کسی بھی زاویے سے شیعہ نہیں ہو سکتے.
اب تم لوگ آپ بچ کے جاتے رہے یہاں سے.
ہم لوگ یہاں آنے سے پہلے ایک لیٹر ایریا پی ایس کو اور ایک لیٹر کمشنر کو دے کے آئے, تاکہ اگر ہم لوگ کو کچھ بھی ہوا تو آپ لوگ ذمہ دار ہے بول کے.
بچوں ہمارے سے سیاست بہت مہنگی پڑے گی.
کیا کریں گے ملنگ صاحب, یہ سستی سیاست ہم آپ سے ہی سیکھے.
آپ جلد سے جلد اپنے چہرے سے شیعت کا نقاب اتاریے اور اپنے نصیری ہونے کا کھل کے اعلان کر دیجیے.
ہم پہلے ہی بولے قبلہ, یہ لونڈوں کے منہ کو نکو لوگو, خالی پیٹ گھس لیے آپ.
اس کا جواب دیں گے میاں, پریشان نکو.
نواب صاحب ہماری طرف سے خامہ خواہ کی آپ کو زحمت ہو گئی.
ہدایت جیسی نعمت کے آگے زحمت جیسی معمولی شے کیا ہوتی ہے مولانا.
مگر یہ سوشل بیک گراؤنڈ آپ کیسا برداشت کریں گے؟
مولانا یہاں کا سوشل بائیکاٹ صرف مجلس حسین تک ہی رہتا ہے. جب ہم کسی کو اپنے گھر کی شادی یا کسی دعوت میں بلاتے تو سب بائیکاٹ بھول کر ہمارے ساتھ بیٹھ کر ایک ہی دسترخوان پہ کھاتے ہیں.
یعنی کہ ساری دشمنی مجلس حسین کے ساتھ؟ اپنے گھر فنکشن میں اپنی دشمنی کو اور دشمن کو دونوں کو بھول جاتے اور مجلس امام حسین علیہ السلام میں ساری دشمنی کو ہوا دیتے. اللہ اکبر.
بالکل سچ بولے آپ. آج کی مجلس میں قرآن اور حدیث کی روشنی میں یہی بیان کیجیے.
انشاءاللہ انشاءاللہ ضرور.
زکی آغا کو بلائیں گے کیا آج مجلس میں؟
ہاں ضرور بلائیے گا.
ٹھیک ہے پھر.
بسم اللہ الرحمن الرحیم, الحمدللہ رب العالمین, الصلاۃ والسلام اشرف اللہ العالمین خاطب النبیین رحمۃ العالمین ابی القاسم محمد. مجلس میں نوجوانوں کی کثیر تعداد کو دیکھ کر میرے ذہن میں امام علی علیہ السلام کی وہ وصیت یاد آتی ہے جس میں امام علی علیہ السلام یہ وصیت کرتے ہیں. وصیت تو بہت طویل ہے لیکن آج کے معاشرے کو دیکھ کر اس وصیت کے جملے جو قابل غور ہے, جس میں امام علی علیہ السلام فرماتے ہیں, دیکھو نیکی کی ہدایت کرو اور برائی سے روکو. امام علی علیہ السلام فرماتے ہیں کہ علی کو یہ فخر کرنے کے لیے کافی ہے کہ خدا اس کا رب ہے، اور علی کو یہ بھی فخر کرنے کے لیے کافی ہے کہ اس خدا کا علی جیسا بندہ ہے۔
ماشاءاللہ، بہت خوب مجلس پڑھی آپ۔
میں کیا پڑھا مجھے خود نہیں معلوم، یہ سب اللہ کا کرم تھا جو ایسی مجلس ہو گئے جناب۔
بے شک جب کوئی ممبر سے حق بولنے لگتا ہے تو اس کے منہ سے حکمت کے چشمے چھلکنے لگتے ہیں، جب کوئی ممبر سے خرافات بکتا ہے تو اس کے منہ سے شیطان بولنے لگتا ہے۔
بالکل، شکر گزار ہوں نوجوانوں کا جنہوں نے مجھے پہلی مجلس میں جھنجھوڑ دیا اور مجھے سوچنے پہ مجبور کر دیا۔
اکثر ذاکرین اور مقررین کی غلط بیانی اس لیے زور پکڑ لیتی ہے کہ کوئی انہیں ٹوکنے والا نہیں ہوتا۔
وہ تو ہر جگہ کا ماحول ہے مولانا۔
دراصل وہ اس لیے کہ سوال کرنے والوں کے لیے ماحول خوفناک بنا دیا گیا۔
سبحان اللہ، کیا بات ہے،
سوال کرنے والا خود گھبرا جاتا ہے۔
اگر کوئی ہمت کرتا تو نواب صاحب کی طرح بائیکاٹ ہو جاتا اس کا بھی۔
اب بائیکاٹ کا کوئی خوف نہیں ہے،
اللہ کا شکر ہے آپ جیسے لوگوں کے دلوں سے مذہب کے نام نہاد ٹھیکے داروں کا خوف نکل رہا ہے۔ سوچئے، آج ہم ان معمولی لوگوں کے آگے نہیں کھڑے سکے تو کیا کل امام حسین کے ساتھ ہوتے تو یزیدی لشکر کے آگے کھڑے ہو سکتے تھے؟
بالکل صحیح کہا آپ نے۔
کیا ہے بھائی، یہ حضرت علی کے نام کے ساتھ اوم لگا دے رہے ہیں، شیعت کو بدنام کرنے کے کام آ رہے نا یہ، لوگا کافر بول رہے ہیں اپنے کو۔
یہ سب اسرائیلی ایجنڈا ہے بھائی، اصل میں جو لوگوں کو فنڈنگ ہو رہی۔
آئیے بیٹھیے مولانا۔
شکر ہے مالک تیرا۔ اگر آج یہ نوجوان نہ ہوتے تو آج ہم شہید ہوئے تھے ناب صاحب۔
وہ لوگ آپ کو مارنے نہیں آئے تھے بلکہ دھمکانے آئے تھے تاکہ آپ اپنے ملک واپس چلے جائیں۔
کیا بات کر رہے ہیں آپ مولانا، وہ تو خنجر سے ہمارے پہ ٹوٹ پڑا اور آپ کہتے ہیں کہ خالی ڈرا نہیں آیا۔
ایسے حملے مجھ پہ دو چار مرتبہ ہوئے لیکن وہ خود اتنے ڈرے ہوئے ہوتے ہیں کہ ان کے ہاتھ سے خنجر چھوٹ گئے۔ ہمیشہ کی طرح میں نماز فجر کے بعد چہل قدمی کے لیے نکلا۔
شہر میں کیا فساد کرا رہے آپ؟
کیا فساد کر رہا ہوں میں؟
پبلک بوری ممبر پر اناپ شناپ بکتے آپ۔
پہلے میری ایک تقریر سنو، اس کے بعد بولو کہ میں نے کیا اناپ شناپ بکا۔
آئندہ سے ممبر پر بیٹھیں گے آپ تو قتل کر دوں گا آپ کا۔
عزیز من، پہلے میری ایک تقریر سنو، اس کے بعد کہنا کہ میں نے کیا اناپ شناپ بکا۔
سنا ہے تم جادوگر ہو، جو بھی تمہاری ایک بار تقریر سنتا ہے وہ نوجوان تمہارا دیوانہ ہو جاتا ہے۔ تمہاری پہچان یہی ہے کہ تم دشمن علی ہو۔ یہ چاقو جب تمہارے پیٹ میں گھسیں گی نا، ساری نڈری اور بے خوفی نکل جائیں گے۔
دیر کس بات کی ہے برخوردار، موقع بھی ہے تنہائی بھی ہے، مجھے مارو اور بھاگ جاؤ، لیکن میں تمہارا حملہ آسانی سے قبول نہیں کروں گا۔ میں تم سے لڑوں گا، ہو سکتا ہے اس دفاع میں تم میرے ہاتھوں قتل ہو جاؤ۔
فی الوقت تو ہم تمہیں دھمکی دینے آئے تھے، اگر تم اپنی حرکتوں سے باز نہیں آئے تو تمہارا قتل کر دینا پڑے گا۔
دھوکے سے قتل کرنا یزیدی صفات ہے، حسینی نہیں۔ حسینی یا تو شہید ہوتا ہے یا غازی۔
ٹھیک ہے ٹھیک ہے، تمہیں پھر کبھی دیکھ لیں گے۔
اپنے آپ کو مولائی مولائی بولتے اور مذہب میں غنڈہ گردی کتنی بری بات ہے مولانا۔
مولا کی وصیت کے جملے شاید آپ کو یاد ہوں گے، اگر تم امر بالمعروف و نہی عن المنکر کو چھوڑ دو گے تو اشرار تم پر غالب آ جائیں گے اور تمہارے نیک لوگوں کی دعائیں بھی قبول نہیں ہوگی۔
قبلہ ایک منٹ،
اس بار تو صرف وارننگ تھی، اگر دوبارہ ممبر پر واعظ و نصیحت کی باتیں کی تو اس کا ممبر پر ہی قتل کر دیں گے۔
ارے نامرد، کیا ابن ملزم کی طرح دھوکے سے وار کرتا ہے؟ ہمت ہے تو ابھی آ، میں گھر پہ موجود ہوں، ورنہ مجھے اپنا بتا دے، میں چلا آتا ہوں۔
देखा आपने, अगर नवाब साहब थोड़ा भी नरमी से बात करते तो कम से कम आधा घंटा नवाब साहब को धमकियां और गालियां देता।
मौलाना, हमें इस हमले की पुलिस में कंप्लेंट लिखानी चाहिए।
जरूर करना चाहिए, बल्कि हमें यहाँ आने के बजाय पीएस जाना चाहिए।
जान दीजिए मौलाना, बिला वजह के खौम की बदनामी होगी।
इसमें बदनामी की क्या बात है, आपके मेजबान होने के नाते आपका तहफ्फुज़ हम पे वाजिब है। अगर हम मुजरिमों के खिलाफ कानून की मदद नहीं करेंगे तो ये इस्लामी तालीमात के खिलाफ है। सलाम अलैकुम।
सलाम अलैकुम।
सलाम अलैकुम।
देखा आपने, एक छोटी सी गलती का हम कितना बड़ा एक्शन लेती है।
हम मत बोलिए आप, कुछ गुंडा अनासिर हैं जिन्हें कुछ मफाद परस लोग अपने पैसे के जोर पर इस्तेमाल करते हैं।
मफाद परस लोग क्या मतलब?
ये वही लोग हैं जो कुरान और अहले बैत को मिंबर पे आने से रोक रहे हैं, जो आजादारी को एक कॉरपोरेट बिजनेस बनाए हुए हैं। अगर कुरान और अहले बैत मिंबर पर आ जाए तो लोग हकीकी आजादारी को दर्क करने लगेंगे, और जिसका नुकसान ताजिरान खून हुसैन को होगा।
मौलाना जकी आगा, हम भी आपकी फिक्र पर सोचने लगे तो हम भी आपकी तरह कोना नशीन हो जाएंगे।
आप बताने की जहमत करेंगे कि मेरी फिक्र क्या है?
मैं आपसे बहस करना नहीं चाहता, कौम के खैर से बचिए, कौम की गैरत को मत ललकारिए।
किस गैरत की बात कर रहे हैं आप? एक जाहिल मौला के नाम के साथ एक गैर इस्लामी नाम जोड़ता है और सारी कौम तमाशाई बनी रहती है। उस वक्त क्या हुआ था इस कौम की गैरत को? आज हमारी लड़कियां गैरों में भी आई जा रही हैं। अफसोस, जितनी शादियां हो रही हैं उतने ही तलाक हो रहे हैं। इस गैरतमंद कौम को इसका एहसास नहीं है? आप ही से पूछा जाएगा, आप ही कौम के लीडर हैं।
अब मेरे हाथ में कुछ नहीं है, हर शख्स अपनी दो ईंट की मस्जिद बनवाए हुए हैं। अब कौम इज्तिमाई तौर पर गुंडों के हाथ में आ गई है और घरेलू मामलात में औरतों के हाथ में आ गई है।
शौकतुल्लाह साहब पे हुए हमले की मजम्मत कीजिए आप।
मैं क्यों मजम्मत करूं इस हमले की? मुझसे पूछ के मजलिस पड़े क्या?
आपकी राय पर मजलिस पड़े तो कुरान और हदीस के खिलाफ बयान करना पड़ेगा।
और आप लोगों को भी मिंबर पर से हर हदीस और आयत का खुलासा नहीं करना चाहिए। कुछ हदीस और आयत अवाम अपने खिलाफ समझते हैं।
वारिसाने कुरान का जिक्र बगैर कुरान के हो जाए, वो भी कुछ औबाश किस्म के लोगों के लिए।
उम्र के इस आखिरी हिस्से में मुझे और तकलीफ़ मत दीजिए, पहले से मेरे दो सर्जरी हो चुके हैं।
आपका मेरा क्या है, आज नहीं तो कल हम मर जाएंगे। लेकिन वो नस्लें जो कुरान और अहले बैत से दूर हो गई, उनका क्या होगा? आज उलमा को इसलिए गाली दी जाती कि वो कुरान और हदीस की बात करते हैं। तो आप बोलिए, कल इमाम मेहदी आएंगे तो क्या कुरान और हदीस से हटके बात करेंगे? खैर आप ये बताइए, शौकतुल्लाह साहब पे हुए हमले की आप मजम्मत करेंगे या नहीं?
क्या मियां घटे वो मुजरिमा?
पुलिस में कंप्लेंट कर दिए हैं, इंशाल्लाह आजकल में गिरफ्तार हो जाएंगे।
कितनों को गिरफ्तार करेंगे? पूरी कौम तुम लोगों के खिलाफ है।
कौम का साथ होना या कौम का खिलाफ होना कोई मेयार नहीं रखता जैदी भाई।
छोड़ो मियां ये दीवाने बाता, तुम्हारे बाप कितने मौलाई है और तुम इन लोगों के साथ रहकर बाप के पढ़ाए पाठ को भूल गए?
जैदी भाई, हो सकता है बाप दादा का पढ़ाया हुआ पाठ गलत हो, मगर ये दीन किसी के बाप दादा की जागीर नहीं, ये दीन अल्लाह का है। इसमें किसी के बाप दादा का अमल दखल कोई मायने नहीं रखता।
तुम लोग अपने बाप दादा की इज्जत क्यों करेंगे? तुम लोगों को तो उलमा के तलवे चाटना है।
अफसोस है इस कौम पे जो लोगों का कलाम चुरा कर पढ़ने वाले शायरों के हिस्से में तमगे, मेडल और वाहवा देती है, लेकिन हमारे उलमा जो अपनी जिंदगी वक्फ करके अइमा के अखबाल और अहदीस लोगों तक पहुँचाते हैं, उन लोगों के हिस्से में गालियाँ और लानतें।
अब जैदी भाई जरा जल्दी में, न तो ऐसा जवाब देते थे तुम लोग की हवा उतर जाना।
जैदी भाई, हमारा मकसद किसी की हवा उतारना या किसी को शर्मिंदा करना नहीं है। आप खुद देख रहे हैं कौम की हालत, आज हक बोलने वाले के लिए गालियां और जूते, और कुफ्र बकने वाले के लिए तमगे मेडल। वाह वाह
जैदी भाई, जब रसूल सल्लल्लाहु अलैहि वसल्लम
किसी गुमराह को देख लेते तो रात को रो रो के उसकी हिदायत के लिए दुआ करते। लेकिन हम कैसे गुमराह है अगर हमारा सगा भाई भी गलत रास्ते पे जा रहा तो उसका एहसास नहीं है।
गलत रास्ते पे तो तुम आए आलो,
तो हमारी हिदायत करो ना मेरे भाई। क्या हमारे जहन्नुम में जाने से आपको खुशी होगी?
जहन्नुम में अगर जाना नहीं है तो दुश्मन अली का साथ छोड़ दो।
जरा दुश्मन अली और मुहिब अली के सिफात भी तो बता दो ताकि दुश्मन अली को पहचानने में आसानी हो जाए।
रास्ते में मुर्तुजा ग्रुप मिला, जबरदस्त झाड़ दिया, कोई जवाब भी नहीं था लोगों को बोलने के लिए। सीरियस बात पर जब देखो जब हंसता क्या रहे तू।
अस्सलाम वालेकुम।
सलाम वालेकुम सदर साहब।
सलाम वालेकुम।
वालेकुम सलाम मुर्तुजा मियां, कैसे आना हुआ, तशरीफ रखिए।
सदर साहब आपको तो मालूम हुआ ही होगा रात में शौकतुल्लाह साहब पे खातिलाना हमला हुआ। सो
हुआ तो हुआ होगा, जो जैसा करेगा वैसा भरेगा।
यानी कि जो हुआ आप उससे राजी है और शायद हमलावरों को भी जानते होंगे।
तुम ना पुलिस वाले है सीआईडी वाले है जो ऐसा पूछताछ करने में से आ गए। तो
बात पुलिस या सीआईडी के नहीं है सदर साहब, बात कौम के वखार की है।
कौम के वखार का ख्याल तुम लोगों कब से हो गया? अभी अभी जैदी से मालूम हुआ। तुम लोग यहाँ बीच सड़क पे ठहर के हम जाकिर अली बेग की तौहीन कर रहे थे।
किसकी भी तौहीन नहीं हुई सदर साहब।
शौरा को आलिमों से मत जोड़ो, शौरा किसी की गोद न उजाड़े, किसी की मांग न उजाड़े। तुम्हारा एक आलिम हजारों नौजवानों को मौत के मुंह में ढकल देता ना।
जिस तरह मुसलमानों का एक फिरका हजरत अली को जनाबे अम्मारे यासिर की शहादत का जिम्मेदार करार देता है, उसी तरह उलमाओं के ताल्लुक से आपका भी यही नजरिया है।
मौला का एक मामूली आलिम से क्या मुकाबला मियां।
सदर साहब एक सच्चा आलिम है तो मौला से सबसे ज्यादा करीब होता है। आपसे इतराज का जवाब नहीं बन पड़ा तो अब आलिमों पे शुरू हो गए।
शौकतुल्लाह पे हुए हमले की हमको भी तकलीफ है मियां।
तो फिर कोई मजम्मती बयान जारी क्यों नहीं कर देते?
सदर साहब दीन में गुंडों का गलबा क्यों और कब तक?
अजी मियां आप जिसको गुंडा समझ रहे हैं उन्हों आज कौम के हीरो बने हुए हैं।
जब कौम का मेयार गिर जाता ना तो ऐसे लोग हीरो बन जाते।
उलमा किसी की गोद नहीं उजारते सदर साहब, बल्कि वो शहीद के खून के खतरे से हजारों घर रोशन करते। शायद आपको शहादत और हलाकत का फर्क नहीं मालूम।
क्या कर रहे थे दादी तुम लोग? अगर ना बीच सड़क पे बहस कर रहे थे तो दो रख देना था लोगों को।
क्या कर रहे थे रे पित्तल की अतियो, जब सड़क पे लोग बहस कर रहे थे तो दो रख देना नहीं था?
क्या कर रहे थे क्या लोग, इससे भी डरते ही नहीं।
खैर छोड़ो ये मामले को, तुम लोग जाओ मेरे को रबत करने का है।
ठीक है सदर साहब, चलो रे पित्तल की अतियो।
अगर शहर में किस पर भी हमला हुआ तो क्या इसके जिम्मेदार हम?
शक है, किस पर भी जा सकता है।
शक हमारे पे क्यों? शहर में और भी तो कौम के खैरखा है ना। सुबह सुबह पुलिस भी घर पे आ गई, फिर उसके बाद फोनों पे लोगों के तरह तरह के सवाल।
पुलिस केस है तो पुलिस तो अपना काम करेगी ना मलंग साहब, आपके साथ दूसरों से भी पूछताछ हो रही।
फिर आया देखो किसका फोन है। की तो मेरे को क्या मालूम है यारो, पुलिस ढूंढ रही ना हमलावरों को।
हमला करने वालों के बारे में आपका क्या ख्याल है?
डेमोक्रेसी है, हर इंसान को अपने मजहब और अकीदे का प्रचार करने का पूरा हक है।
कोई भी मजहब जुल्म और गुंडागर्दी की ताईद नहीं करता। आपको तो सबसे पहले इस गुंडागर्दी के खिलाफ होना चाहिए क्योंकि आपके अपने भी इसी कौमी गुंडागर्दी के नजर हुए है।
ये सवाल अपने लीडरों से करिए आप, उन्हीं की वजह से हमें यह रास्ता अख्तियार करना पड़ा। यहाँ शराफत से जीने वालों को गाली थप्पड़ जूते लाता मिलते।
इसका मतलब आप नहीं सुधरेंगे?
अगर मैं बिगड़ा हुआ होता तो हजारों लोग मेरे साथ नहीं रहते।
मजमे का क्या है मलंग साहब, वो तो हर कलाकार के साथ आ जाता। अगर आपका इस हमले में हाथ नहीं है कम से कम आप इस हमले की मजम्मत तो कीजिए।
बहुत बोल लिए, चलिए निकलिए यहाँ से, निकलिए चलिए। चलो
कौन हो सकते, किसका हाथ होगा इस हमले में?
कौन हो सकते कि भाई नहीं मालूम।
अरे मेरे को तो बच्चे वही दिख रहे हैं भाई, ये जो जकी आगा पे हमले के लिए आए थे।
हेलो, शुक्र है अभी हम लोग पहुंचते हैं। हम लोग कैसे आइडेंटिफाई कर सकते? लड़के तो चेहरे पर नकाब डाले हुए थे।
मेरा शक सही निकला, ये वही लड़के हैं जिन्होंने मुझे धमकाया था।
मगर कुछ भी हो, आपके शहर की पुलिस तो बहुत तेज है नवाब साहब।
मुझे हैरत है शकर साहब, मोइना भी ऐसी हरकत कर सकते हैं, मुझे तो यकीन नहीं आ रहा है।
उनके घटियापन की एक छोटी सी मिसाल यह है कि एक मर्तबा जब नमाज पढ़ने के लिए उनकी मस्जिद गए थे तो उन्होंने ऐलान करवाया कि उनकी मस्जिद में ना आए।
कमिश्नर साहब, आपका शुक्रिया, आपकी पर्सनल कोशिश के नतीजे में मुजरिम 28 घंटे में गिरफ्तार हो गए हैं, और आपसे एक गुजारिश है, मोइनोब की जल्द से जल्द गिरफ्तारी का वारंट इशू कीजिए। बहुत बहुत शुक्रिया कमिश्नर साहब।
अलैकुम सलाम। मैं आपको पहचान लिया, आप मेरे उस्ताद हैं। जाफरिया में आपने मुझे कुरान पढ़ना सिखाया था।
जो पकड़े गए उसमें एक मेरा बेटा है।
आखिर ऐसी क्या मजबूरी थी जो आपका बेटा कत्ल करने पर आमादा हो गया?
जिस कौम में गुर्बत और बेरोजगारी, जहाँ गुंडों की आवभगत होती है, वहाँ कत्ल जैसा जुर्म कोई हैरत की बात नहीं। हुआ भी तो क्या कर सकते हैं, घर की जिम्मेदारी वही संभाले हुए था। बेटा एक है, दो बेटियां हैं, एक का तलाक हो गया, दूसरी बेटी की शादी की हिम्मत नहीं हो सकी।
आपके बेटी के तलाक की वजह?
शादी के बाद दामाद ने मोटरसाइकिल की मांग की जिसे हम पूरा नहीं कर सके।
आप इस बात की खबर पुलिस में या हमारे दफ्तर में क्यों नहीं किए?
किन किन मसाइल की शिकायत करे मौलाना?
आपके बेटे का मामला पुलिस के हाथ में है, इसमें हम कुछ नहीं कर सकते। हाँ, अगर वो असल मुजरिमीन का नाम बताने में कानून की मदद करता है तो हम उसकी कुछ मदद कर सकते हैं।
साहब, मेरे बेटे के मुजरिम बनने में इस कौम के ठेकेदार भी जिम्मेदार हैं। जिस तरह ये लोग अपने घर अपने ख्वाहिशात पे तवज्जो देते हैं, उसका अगर 5% भी कौम पे तवज्जो देते तो आज इस कौम में मुजरिम पैदा नहीं होते।
देखा आपने, कौमों में जब बिगाड़ आता है और जिहालत की आंधी चलती है तो अच्छे अच्छे इल्मी घराने भी तबाह हो जाते हैं।
बुरा मत मानिए आप लोग, मैं जब यहाँ आ रहा था मेरे गुमान में ये था कि मैं एक नवाबों के शहर जा रहा हूँ, लेकिन अब यहाँ कोई ऐसी बात नहीं है।
आज से 50 साल पहले इसी शहर में हमारा बादशाहगर मौकूफ था, और आज इसी शहर में हम पिछड़ी हुई कौमों की तरह जी रहे हैं।
सलाम अलैकुम मौलाना।
अलैकुम अस्सलाम
मौलाना। मोइन नवाब भी अरेस्ट हो गए, लेकिन उनकी गिरफ्तारी कौम के मसाइल का हल नहीं है। शहर के हालात पर सारे उलमा, जाकिरीन और खायदीन की एक मीटिंग जरूरी है।
हम तो इस मामले में कई बार उस्तादुल उलमा से कह चुके हैं, लेकिन वो इस मामले में हमारा साथ देना ही नहीं चाहते।
खिबला, अब आपका मौकूफ ऐसा नहीं कि कोई आपको इनकार कर दे।
हाँ मौलाना, एक बार कोशिश करके देखे, मुमकिन है कि उनके दिल में उतर जाए आपकी बात।
आप लोग कहते हैं तो कोशिश करता हूँ। सलामुन अलैकुम।
बोलिए आगा साहब, कैसे याद किया?
आपकी सरपरस्ती में एक मीटिंग रखना चाहते हैं।
आप कब से हमारी सरपरस्ती में? घुमा फिरा के बात मत कीजिए आगा साहब, मैं आपकी चाल अच्छी तरह से समझ सकता हूँ। आप हमारी दुकान पे दादा की फातिहा पढ़ना चाहते हैं?
आपकी कोई दुकान भी है? ये मुझे मालूम ही नहीं था।
बोलने का मतलब आप अच्छी तरह जानते हैं कि आज भी शहर पे हमारा सिक्का चलता है, इसलिए आप हमारे कंधे पे बंदूक रखकर गोली चलाना चाहते हैं?
मैं कोई शिकारी नहीं हूँ जो आपके कंधे पर बंदूक रख के गोली चला दूँ। कौम का एक खिदमत गुजार हूँ और कौम के हालात पर बात करना चाहता हूँ।
ये कौम को सुधारने का ख्याल दिल से निकाल दीजिए, बरसों से बिगड़ी हुई कौम है ये, एक दो दिन में नहीं सुधरेगी।
हमारी कौम बेखबर है, बेअमल नहीं, इसे बाखबर कर दो ये बाअमल हो जाएगी।
अरे देखिए जनाब, हर तरफ चेंजिंग का फैशन है, लेकिन मुझ पे चेंजिंग का भूत सवार नहीं है।
हुज्जत तो तमाम हो गई, अब आप लोग एक काम करो, शहर के सारे उलमा और जाकिरीन और कायदीन को फोन करके मीटिंग अरेंज करो। जो आया अच्छी बात है, जो नहीं आया कोई बात नहीं। इस शहर के कायदीन और दानिशमंद हजरात जब भी मिले हैं किसी की तकरीब के लिए मिले हैं। अब देखना यह है माशरे की तामीर के लिए कितने लोग जुड़ते हैं।
उस्तादी जब नहीं आने वाले तो शागिर्द क्या आएंगे मौलाना?
जिस कौम में इतने बड़े मसाइल हैं, वहाँ पर चंद जाहिल जो दिल से अइमा को नहीं मानते, अपनी झूठी मौलाइयत को साबित करने के लिए हम पे ये इल्जाम लगाते हैं कि हम अइमा अलैहिस्सलाम को अलैहिस्सलाम नहीं कहते। यहाँ जमा होने का मकसद सिर्फ कौम के मौजूदा हालात हैं।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
वालेकुम अस्सलाम।
बैठिए बैठिए। मेरी गैर मौजूदगी में आप मेरे भोले भाले शागिर्दों को गुमराह ना कर दें, इसीलिए मुझे यहाँ पर आना पड़ा।
यहाँ जमा होने का मकसद सिर्फ कौम के मौजूदा हालात हैं, ना कि एक दूसरे के अकायद पर बहस, क्योंकि अभी हम समाज में रहने के काबिल नहीं हुए हैं। मजहब और अकीदा तो ऊंचे दर्जे की बात है। हमारे लड़कों ने कौम के मौजूदा हालात पर एक सर्वे किया है, जिसमें कौम के मसाइल के कुछ गोशे सामने आए हैं। जाफर वो रिपोर्ट पढ़ के बताओ।
बिस्मिल्लाह रहमान रहीम। सर्वे के मुताबिक कौम की 70% आबादी किराए के मकान में रहती है और 50% खानदान ऐसे हैं जिनकी सालाना आमदनी 25,000 से 30,000 रुपए है और हर घर में कम से कम एक लड़की शादी के काबिल है और कई लड़कियां जिनकी शादी की उम्र जो इंडियन लॉ के मुताबिक है वो पार कर चुकी है। शादी के अखराजात ना होने की वजह से उनकी शादियों में रुकावट हो रही है। 1965 से लेके 1985 तक सिर्फ 30% लोग पढ़े लिखे हैं और 20% ऐसे लड़कियां हैं जो तलाकशुदा हैं। 1985 से तालीमी ट्रैक पर उछाल सा आया है, लेकिन 1990 के बाद फिर कौम में जहालत और गुंडागर्दी में भी बहुत इजाफा हुआ है। शहर की तारीख में 1990 से पहले हमारी कौम में किसी की राउडी शीट शायद ही थी होंगी, लेकिन 1990 के बाद दर्जनों लड़कों की राउडी शीट खुली और सामाजिक और घरेलू जरायम में भी बहुत इजाफा हुआ है। ये तो हमारे कौम की मुख्तसर से हालात हैं। इजाजत चाहता हूँ।
ये एक सरसरी नजर है, कौम के हालात इससे भी बहुत ज्यादा बुरे हैं। ये सब अहले बैत की तालीमात से दूर होने का नतीजा है और आपसी झगड़ों का नतीजा है।
इतने बुरे हालात नहीं है जितने आप बता रहे हैं।
अपनी पीठ अपने को नजर नहीं आती, लेकिन कोई दीदावर जब हमारी पीठ देखता है तो वो हमें आगाह भी करता है कि हमारी पीठ कितनी जख्मी है। हम उस आगाह करने वाले के बजाय शुक्रिया अदा करने का उल्टा उसे डांटने लगते हैं।
जकी आगा साहब, आपको क्या जरूरत है कौम के छुपे हालात मंजर आम पे लाने की?
इस गलत फहमी में मत रहिए आप। आपसे ज्यादा दूसरे कौम के हालात बेहतर जानते हैं। आप कहते हैं तो इस जख्म को छुपा कर बैठ जाते हैं। जब ये जख्म नासूर बन जाएगा, सब मिलके कोई रास्ता निकालने की कोशिश करेंगे।
हमारी कौम बिल्कुल सेहतमंद है, आप इसमें कोई बीमारी या मर्ज निकालने की कोशिश मत कीजिए।
शराफा पे जानलेवा हमला करना, भरी महफिल में उलमा और दानिशमंदों पे लानत मलामत करना, खुलेआम अल्लाह और रसूल के अहकाम की खिलाफ वर्जी करना, मौला के संदल में शराब पी के नाचना, क्या ये सेहतमंद कौमों की अलामत है? टूटे पड़े थे सीरत और किरदार के सबू, अखलाक की रगों से निचोड़ा गया लहू, एहसास सड़ चुका था तो बिगड़ी हुई थी खू, इंसान के खमीर से आने लगी थी बू, जिल्लत की नालियों में पड़े जी रहे थे लोग, हद है कि खुद ही अपना लहू पी रहे थे लोग।
खुशी के मौके पर तो हर कौम थोड़ा बहुत आपे से बाहर हो जाती है, ये तो आजकल का फैशन है,
یہاں کسی غیر اسلامی قوموں کی بات نہیں ہو رہی ہے، اسلام کے پیروکاروں کی بات ہو رہی ہے۔
یہ ملک میں ڈیموکریسی ہے، کوئی بھی کچھ بھی کر سکتا۔
ٹھیک ہے، اس ڈیموکریسی میں کسی پولیس اسٹیشن کے بورڈ پہ تھوک کے بتائیے۔ اسی ڈیموکریسی میں ایک مسلم پرسنل لا بھی ہے، اور اس لا سے بڑھ کے اسلامی لا ہے۔ اگر کوئی من چلا جانے انجانے میں اس لا پہ تھوکنے کی کوشش کرے گا تو نہ اسے دیش کا قانون معاف کرے گا نہ اسلامی قانون۔
ہماری قوم اس ملک کے قانون کی بہت عزت کرتی ہے۔
اور الہی قانون اور اس کے احکام کی؟
آخر آپ کہنا کیا چاہتے ہیں؟ آپ کی باتوں کا مقصد کیا ہے؟
ان باتوں کا اصل مقصد یہ ہے کہ ہم کم سے کم ہماری قوم کے ان سماجی بگاڑ کو سدھارنے ایک دوسرے کے ساتھ کام کر سکتے ہیں۔ ہم ہمیشہ فردی طور پر جیتے رہے ہیں، جبکہ جتنے اجتماع ہمارے پاس ہوتے ہیں شاید ہی کسی اور قوم میں ہوتے ہوں گے۔ ایک دوسرے کے اتنے قریب ہونے کے بعد بھی ہم ایک دوسرے کے حالات سے بے خبر ہیں۔ یہ بے خبری جان بوجھ کے ہو یا انجانے میں، دونوں صورتوں میں نقصان دہ ہے۔
آپ کے ساتھ ہم کام کریں گے تو قوم کی گالیاں ملیں گی۔
کام نہیں کریں گے تو گالیاں ملیں گی، کیونکہ اب وہ حالات نہیں ہیں۔ اب قوم کا ہر عقل مند آپ لوگوں کی ڈوگلی پالیسیوں کو جان گیا ہے۔ مذہبی اعتبار سے تو 50 سال سے آپ لوگ قوم کا کوئی لیول نہیں بڑھا سکے۔ کم سے کم قوم کو سماجی لیول پر اٹھنے کے لیے تو کچھ کیجیے۔
ہماری قوم میں کوئی بگاڑ نہیں ہے۔
دیکھیے عالم دین کچھ بول رہے ہیں، اس پہ آپ دھیان دیجیے، اپنی جہالت اپنے پاس رکھیے۔
جناب زیدی صاحب، آپ نے کیا خوب انتقام اس قوم کے بھولے بھالے لوگوں کو گمراہ کر کے لیا ہے، جس کے نتیجے میں ہم پہ کفر کے فتوے لگائے گئے۔ اور کس بگاڑ کی بات کرتے ہیں آپ؟
اور آپ کس حق سے ہمارے رسومات کے خلاف بولتے ہیں؟
اور آپ کس حق سے ائمہ علیہ السلام سے جھوٹے قصے کہانیاں منسوب کرتے ہیں؟ پہلے تو قوم کو اتنا پچھڑا ہوا بنا دیا کہ کوئی انہیں انسان ماننے تیار نہیں ہے۔ گنڈوں کے آگے جھک کر گنڈوں کو سر پر بٹھا لیا، نتیجے میں آج ہر دوسرا نوجوان گنڈا بننا چاہ رہا ہے۔ آپ کی قوم میں کوئی ایک نوجوان ایسا بتا دے جو عالم بننا چاہ رہا ہو، کیونکہ اس کو معلوم ہے آپ جیسے شرفا معمولی گنڈوں کے آگے جھکتے ہیں۔
یہ بے بنیاد الزام ہے ہم سب پر۔
کیا آپ اجو شیر کے گھر اپنی سلامتی کی درخواست لے کر نہیں گئے تھے؟ ہم ان بڑی بڑی باتوں کو چھوٹا سمجھ رہے ہیں۔ شاید ہمارے گھر میں کوئی گنڈا نہیں ہے، ہماری کوئی بیٹی یا بہن طلاق شدہ نہیں ہے، ہمارے بیٹے یا بھائی شراب پی کے نہیں آتے۔ یاد رکھو، جو لوگ امر بالمعروف و نہی عن المنکر کو ترک و فراموش کر دیتے ہیں ان پر اور ان کے اچھوں پر عذاب آتا ہے، اور شاید یہ اسی کی ایک شکل ہے۔ کہنے کو تو کئی باتیں ہیں لیکن عمل نہیں ہوا تو یہ میٹنگ بھی دوسری میٹنگز کی طرح ایک ذہنی عیاشی کے سوا کچھ نہیں ہے۔ آج اگر ہم یہاں سے متحد ہو کے نہیں اٹھے تو شاید یہ موقع ہمیں آنے والے دور میں نہیں ملے گا۔
قبلہ، ہم اور ہماری انجمن بھی آپ کے ساتھ ہیں۔
بے شک قبلہ، ہم آپ کے ساتھ ہیں۔
ہم بھی آپ کے ساتھ ہیں۔
ہم بھی آپ کے ساتھ ہیں۔
ہم بھی آپ کے ساتھ ہیں۔
اگر آپ لوگ سب ہمارے ساتھ ہیں تو ابھی ایک کمیٹی تشکیل دیتے ہیں جس کا صدر استاد العلماء کو بنایا جائے، یہ میری رائے ہے۔
مجھے بہت خوشی ہوئی آپ لوگوں کے آپسی اختلافات کو دور ہوتے ہوئے دیکھ کر۔ انشاءاللہ میں اپنے ملک جاؤں گا اور آپ کی اختلافات سے دوری کا مثال میں وہاں پیش کروں گا، اور ان کو بھی اسی طرح اتحاد کی دعوت دوں گا انشاءاللہ۔
ہم تو آپ کو ہمیشہ سے بزرگ سمجھتے آئے ہیں، لیکن یہ آپ کی غلط فہمی تھی کہ ہم آپ کی صدارت کی کرسی چاہتے ہیں۔
میں اس عہدے کے لیے مناسب نہیں ہوں۔ اصلی حقدار تو وہ ہے جس کے دل میں قوم کا درد ہو، اور وہ زکی آغا سے بہتر کوئی نہیں۔ لیکن میں یہ وعدہ کرتا ہوں، جو کام 50 سال میں نہیں ہوا وہ اب ہوگا انشاءاللہ۔ یہ قوم اللہ اور رسول اور اہل بیت کی حقیقی پیروکار بنے گی۔
اسی بات پہ سارے اختلافات ختم، सारे मोमिन भाई भाई, नारे तकबीर,
अल्लाहु अकबर,
नारे रिसालत,
या रसूलल्लाह,
नारे हैदरी,
या अली,
नारे तकबीर,
अल्लाहु अकबर,
नारे तकबीर,
अल्लाह।